नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हातेमालोको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र गगन गिरीसँगै म पुष्कर अधिकारीको कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामी लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौँ संख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाइरहेका छन्। हाम्रो समाजमा लागू पदार्थ भन्नाले गाँजा, चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। यस अघिको श्रृङ्खलामा हामीले गैंडाकोट नगरपालिका वडा नम्बर 6 नमुना बोटेटोलका स्थानीयसँग कुराकानी गरेका थियौँ, तर आज भने नयाँ जीवन पुनर्स्थापना केन्द्र नवलप्रासीका सञ्चालक प्रेम नेपालीजीसँग कुराकानी गरेका छौँ। प्रेम नेपाली एउटा पूर्व लागू पदार्थ प्रयोगकर्ता हुनुहुँदो रहेछ। उहाँले अहिले समाजमा आफू जस्तो कोही नहोस् भन्ने सोच राखेर समाजमा रहेका लागू पदार्थ प्रयोगकर्तालाई उपचार गराइरहनु भएको छ। आफूले भोगेका दुःख पीडा त्यो दिनको अवस्था कसैको परिवारमा नआओस् भन्ने सोचले आफू लागू पदार्थबाट मुक्त भइसकेपछि निरन्तर रूपमा लागू पदार्थ प्रयोगकर्तालाई कसरी टाढा राख्ने, कसरी सुधार्न सकिएला भन्ने सोच राखेर आफै पुनर्स्थापना केन्द्र खोलेर उपचार गराइरहनु भएको छ। उहाँसँग गरिएका कुराकानी सुन्नतर्फ। सरलाई स्वागत छ विजय एफएममा।
हजुर, धन्यवाद।
नयाँ जीवन पुनर्स्थापना केन्द्रले हालसम्म कति बिरामीको उपचार गरिरहेको छ?
अहिलेको सञ्चालक भएदेखिको अवस्थामा चाहिँ 300 जना, लगभग 250 देखि 300 जनासम्मलाई चाहिँ उपचार दिइसकेको छ।
गैंडाकोटमा पछिल्लो समयमा उपचार गर्न आउनेको संख्या के कति छ?
अलि कमै मात्रामा थियो,
होइन,
अहिले चाहिँ त्योभन्दा बेसी नै छ।
सुरु सुरुको तुलनामा भन्दा अहिले चाहिँ अलि बढेको देख्नु भएको छ?
हजुर,
पहिला उपचार गर्न खासै आउनुहुन्थेन, अहिले चाहिँ जो जनचेतना फैलिएर अथवा समाजमा राम्रो बन्ने हिसाबले उपचार गर्न आएको देख्नु भएको छ?
हजुर।
विशेष गरी कति उमेर समूहका यो दुर्व्यसनीमा परेको र उपचार गर्न आउनु भएको छ?
उमेर गएकोमा चाहिँ 40 देखि 50 वर्षसम्मको चाहिँ अल्कोहोलिक भेटेछ भने, नार्कोटिक र तपाईँको चाहिँ इन्जेक्सन चाहिँ एडिक्ट मेक्सिमम 20 देखि 25 वर्षको उमेरसम्मको चाहिँ भेटेको छु।
ड्रग्स एडिक्ट अथवा लागू पदार्थको दुर्व्यसन प्रयोगकर्ता 25 देखि 30 भन्नुभयो, अनि मादक पदार्थ प्रयोगकर्ता चाहिँ 40-50 को। यहाँ हामीले चाहिँ कस्तो कस्तो व्यक्तिलाई उपचार गरिन्छ? हाम्रो यो जाँड रक्सी चुरोट मात्र हो कि अब लागू पदार्थहरू मध्ये पर्दछ नि गाँजा, भाङ, चरेस, कोकिन, हिरोइन, कस्तो कस्तो प्रयोगकर्तालाई हामीले उपचार गरिएको छ?
उपचार त मैले चाहिँ लागू औषध मात्र होइन सुर्ती चुरोट पनि गरेको छु। मेन कुरो चाहिँ यहाँ कति कसले कति धेरै खायो, कसले थोरै खायो भन्ने कुरा भन्दा नि हामीले चाहिँ उपचार दिने बेला चाहिँ हामीले बानी बेहोरालाई चाहिँ फोकस गरेर चाहिँ उपचार दिइन्छ, होइन। अनि त्यस कारणले गर्दा चाहिँ मैले चाहिँ उपचार चाहिँ धेरै जस्तो बानी बेहोरा खस्केकोलाई पनि दिएको छु, र चाहिँ मादक पदार्थदेखि लागु औषध युज गर्नेलाई पनि दिएको छु।
आफ्नो आनी बानी बिग्रिएको मान्छेलाई पनि सुधार गरिएको छ?
हजुर।
अनि त्यस्तोमा आनी बानी बिग्रिएको भन्नाले लागु औषध प्रयोग गरेर बिग्रिएको अथवा अरू यो लागु औषध प्रयोग नगर्ने तर अन्य अन्य बानी बाहिरी छाडा प्रविधिको लागि पनि हजुरले सुधार गरेको पाउनु भएको छ?
हजुर हजुर।
यसमा पनि कस्तो कस्तो उमेर समूहको आउनु भएको छ?
उमेर समूहको तपाईँको चाहिँ बढी मात्रामा चाहिँ 15 देखि 16 वर्षको चाहिँ तपाईँको बानी बेर चाहिँ बिग्रेको छ भने,
हजुर,
तपाईँको 18 वर्षदेखि माथिको चाहिँ लागु औषधहरू युज गरेको उपचार दिएको छु। र अर्को कुरा चाहिँ उपचार दिने मध्येमा हामीले चाहिँ एउटा दुर्व्यसनी चाहिँ रोग हो भन्ने तरिकाले चाहिँ एउटा चाहिँ फोकस गरेर गरेको हुन्छ, र दुर्व्यसनी रोग भनेर चाहिँ लागु औषध मात्रै युज गर्नेलाई मात्रै भन्दैन हामीले, होइन, चाहिँ बानी बेर चाहिँ बिग्रेकोदेखि आफ्नो चाहिँ व्यवहार बिग्रेकोदेखि सबै कुराहरूलाई चाहिँ समेटेर चाहिँ हामीले उपचार दिएको हुन्छ। त्यही भएर चाहिँ खाने मान्छेलाई मात्रै चाहिँ दुर्व्यसनी भनेर बुझिँदैन होइन, जुन समाजभित्र टाइम टेबलमा खाना खाने कुरादेखि तपाईँको चाहिँ चाहिँदोभन्दा बेसी टिभी हेर्नेदेखि जुवातास होइन तपाईँको चाहिँ डिप्रेसनदेखि प्रत्येक कुराहरूलाई चाहिँ हामीले फोकस गरेर यो कुराहरूलाई एकै ठाउँमा जम्मा गर्दाखेरि चाहिँ हामीले यिनीहरूलाई चाहिँ दुर्व्यसनी रोग भनेर चाहिँ बुझेर त्यही अनुसार चाहिँ उपचार चाहिँ दिएको छ उहाँहरूले।
लागु औषध दुर्व्यसनीमा फँसेका अथवा मादक पदार्थमा फँसेका अथवा बानी बेहोरा बिग्रेका व्यक्तिहरू आफै म सुध्रिन्छु भनेर सुधार केन्द्रमा आएको पाउनु भएको छ वा आफन्त परिवार घर छिमेक साथीभाइले ल्याएर आउनु भएको छ?
पहिलो पहिला चाहिँ उपचार चाहिँ खोल्दाखेरि चाहिँ हामी हाम्रो पालामा चाहिँ हामी चाहिँ उपचार कस्तो हुन्छ भन्ने तरिकाले हामीले आफैले इच्छा देखाएर जान्छौँ, तर अहिलेको पिरियडमा चाहिँ 100 एक दुईजना चाहिँ आफै सुध्रिन्छु भनेर आउने हुन्छन्, अरू चाहिँ घर परिवारले अथवा चाहिँ समाजले वरपरको साथीभाइहरूले चाहिँ जानकारी दिए अनुसार त्यही अनुसार हामीले चाहिँ फ्यामिलीलाई कुरा गरेर चाहिँ ल्याउने गरेको छ।
धेरै जसो परिवारबाट नै परिवारको साथ पाएर नै आउनु भएको छ
हजुर।
अनि के कारणले दुर्व्यसनीमा फँसेको पाउनु भयो हजुर? त एउटा संस्थामा लागेर दुर्व्यसनी अथवा लागु औषध प्रयोगकर्तालाई नियन्त्रण अथवा उनीहरूलाई सुधार्नको लागि संस्था खोलेर बस्नु भएको छ, के कारणले गर्दा विशेष गरी युवा वर्ग अथवा अलि उमेर पुगेका व्यक्तिहरू यस्तोमा फँसेको पाउनु भयो?
तपाईँको चाहिँ अब मैले भन्ने नै हो नि, मेरो चाहिँ अर्को परिचय के छ भने म पनि चाहिँ पूर्व लागु औषध चाहिँ सेवनकारीकर्ता हो होइन, मैले अहिले चाहिँ उपचार केन्द्र खोलेको चाहिँ म पनि उपचार बसेर म नि सुध्रेर अनि म जस्तै चाहिँ मे चाहिँ रोगमा फँसेको व्यक्तिहरूलाई उपचार दिन्छु र मैले मेरो घर परिवारले जस्तो अरूको घर परिवारले नि दुःख नपाओस् भनेर मैले उपचार चाहिँ केन्द्र खोलेको हो र बिग्रिने चाहिँ म्याक्सिमम कस्तो खालको बिग्रिन्छ, बढी मात्रामा मैले आमाहरूलाई चाहिँ दोष दिएको होइन, बढी मात्रामा चाहिँ आमाहरूको थ्रोबाट चाहिँ बिग्रिने हो छोराछोरी, र चाहिँ बाउको काम भनेको एउटा चाहिँ बिजनेसदेखि देश विदेशको कुरादेखि होइन अनि चाहिँ तपाईँको चाहिँ आर्मी पुलिसदेखि तपाईँको चाहिँ उहाँले चाहिँ माया चाहिँ गर्नुभएको तर चाहिँ सर्टकट चाहिँ मायाले गर्दा त्यही मायाको चाहिँ पछि बिस भएर निस्केको हो सायद चाहिँ आमाको उद्देश्य चाहिँ यसलाई चाहिँ मैले चाहिँ बिस दिन्छु भन्ने सोचाइ चाहिँ होइन, तर माया म्याक्सिमम चाहिँ बढी भएको कारण, र अर्को कुरा चाहिँ जति पनि छोराछोरी चाहिँ मैले चाहिँ अहिलेसम्म देखेको कुरा मैले बुझेको मैले भोगेको कुरा चाहिँ जति पनि छोराछोरी छ नि सबै कुराहरू घरमा इन्भल्भ नभएको कारणले गर्दा टाइम टेबल नमिलेको कारणले गर्दा इन्टरकास्ट बिहा हुने लभ पर्ने अनि लागु औषधमा फस्ने जस्तै चाहिँ सेकेन्ड ह्यान्ड एडिक्सनमा चाहिँ फस्नुको कारण चाहिँ के हो भन्दाखेरि आफ्नो घर परिवारमा जुन चाहिँ आफूले व्यक्त गर्ने कुराहरू पाउँदैन त्यसपछि अनि आफ्नो घर बाहिर चाहिँ साथीभाइ खोज्ने होइन चाहिँ एउटा चाहिँ समाजमा त्यही तरिकाको चाहिँ गुरु खोजेर चाहिँ लागु औषधदेखि होइन अनि आफ्नो चाहिँ नराम्रो चाहिँ बानी बेहोराहरू अप्नाउनु चाहिँ बाध्य हुने कारण चाहिँ त्यो हो।
पारिवारिक वातावरणले गर्दा परिवारसँगै बस्न टाइम पनि नहुने, परिवारले अब आफ्नो काममा मात्र व्यस्त हुने, छोरछोरीलाई हेरचाह गर्न र उनीहरूका कुरा बुझ्न नसकेको कारणले यसमा परेको भन्नुभयो।
सायद अब मैले भोगेको कुरा चाहिँ मैले चाहिँ जुन मैले बुझ्दाखेरिको मेरो चाहना चाहिँ मेरो घर परिवारसँग केही कुरा सोधौँ अथवा मैले चाहिँ माग गरौँ भने भन्ने भने त्यो कुरा पाउँथेन, मैले सेयर गरौँ भन्ने त्यो कुराहरू पाउँथेन, अनि मैले भारी बिसाउने चौतारी नपाएपछि अवश्य मैले चाहिँ बाहिरकै चौतारी खोज्छु ट्र्याक भन्दा म बाहिर गएपछि मेरो साथीभाइदेखि मेरो जुन समाजको सोसाइटीदेखि त्यही तरिकाको चाहिँ मलाई चाहिँ आफ्नो घर परिवार भन्दा पनि उनीहरूको कुराहरू मिठो लाग्थ्यो होइन, मेरो कुरा सुनिदिने भएपछि सायद मेरो जिन्दगी नै यिनीहरू नै हुन्थ्यो जस्तो फिल भएर अनि चाहिँ बल्ल चाहिँ मेरो बानी बेहोरादेखि बढ्दै बढ्दै गएर त्यसपछि म लागु औषधमा पसेको थिएँ, त्यसरी पनि सेम अरू पनि सेम त्यही हो। यदि यो कुराहरू चाहिँ हामीले राम्रो ढङ्गले गऱ्यो भने सायद यो चाहिँ हुँदैन, किनभने मेरो पनि छोरीहरू छ छोराहरू छ भोलि चाहिँ मलाई केही डिमान्ड गर्छ भने मैले त्यो कुरा चाहिँ पुरा नगरिदिने उनीहरूको कुराहरू नसुनिदिने उनीहरूले भनेको जवाब दिएन भने सायद उनीहरूले पनि कुनै लागु औषधदेखि धेरै चाहिँ हिनबिन भएको ठाउँमा चाहिँ घुलमिल हुन खोज्छ अनि त्यसमै रमाउन खोज्छ, त्यस कारणले गर्दा लागु औषधको चाहिँ प्रक्रियाहरू चाहिँ बढिरहेको छ।
लागु औषध प्रयोगकर्ता बढेको हजुरले महसुस पनि गर्नुभयो अथवा यहाँको परिवारमा पनि हजुर अहिले चाहिँ सुधेर यस्तो हरेकलाई सुधार्नको लागि समाजलाई राम्रो बनाउनको लागि पुनर्स्थापना खोलेर पनि बस्नुभयो हजुरले भएको कुरा पनि भन्नुभयो, अनि के कस्तो प्रक्रियामा हामीले उपचार गरिन्छ नि?
हामीले उपचारको चाहिँ पद्धति खास
कति महिना हामीले यहाँ सुधार केन्द्रमा बसिसकेपछि दुर्व्यसनीमा फसेका युवाहरूलाई अथवा युवतीहरूलाई हामीले दुर्व्यसनबाट निर्मूल पार्न सक्छ?
तपाईँको चाहिँ हाम्रो प्याकेज चाहिँ 6 महिनाको छ, निर्मूल भन्दा पनि सेम स्कुलमा पढाए जस्तै हो होइन, चाहिँ उनीहरू चाहिँ हामीले झट्टै निकै हुन्छ भनेर चाहिँ पठाउनु
होइन, हामीले झट्टै निको हुन्छ भन्ने कुरा भन्दा पनि हल्का हल्का सुधार कस्तो प्रक्रियामा गर्न सकिन्छ?
सुधारको कुरा त्यही हो, किपिङ टचको कुरादेखि होइन, अनि हामीसँग चाहिँ स्टेप इन्भेन्ट्री, तपाईँको मेडिटेसन योगाहरू हुन्छ, अनि त्यसपछि चाहिँ एनिमेटिङ भन्ने हुन्छ, फेलोसिपिङ हुन्छ, कन्भेन्सन क्याम्पोर्टहरू हुन्छ, यिनीहरू कुराहरूमा कन्टिन्यू चाहिँ धाइ राख्ने होइन, त्यस्तै खालको ग्रुपमा चाहिँ घुलमिल भइराख्यो भने सायद नसा छोड्नलाई सजिलो पनि हुन्छ र सक्सेस पनि हुन्छ। किनभने उदाहरण नै अहिलेको वातावरणमा मै नै छु, म पनि त्यही कुराहरू चाहिँ लागु गरेर भोगेर अहिले त्यही कुराहरूलाई चाहिँ एप्लाई गरेर लागु गरेर चाहिँ म पनि नसारहित भयो कि घर व्यवहार चलाएको छु, सुधार केन्द्र खोलेको छु, कतिपय व्यक्तिलाई उपचार पनि दिएको छु, म आफूले चाहिँ सायद उदाहरणै मै भएर मैले सबैलाई दिएको छु भने सायद सक्सेस चाहिँ हुन्छ। तर चाहिँ सक्सेस हुनको लागि जुन चाहिँ संस्थाको प्रोग्राम छ त्यो अनुसार चाहिँ लागु गरेर हिँड्यो भने चाहिँ सायद नसा चढ्न चाहिँ सजिलो छ।
संस्थाको नियम प्रक्रिया अनुसार संस्थाले लागू गरेका स्टेपहरू फलो गरियो भने पक्कै पनि हामी सुधार केन्द्रमा बसिसकेपछि निर्मूल हुन सकिन्छ
सायद।
उपचार गर्नको लागि कोही व्यक्ति अब अलमलमा परिरहनु भएको छ, घरमा परिवारमा पनि अब कोही यस्तो भए पनि बाहिरी समाजमा आउट गर्दाखेरि कस्तो हुन्छ नि, फलानाको छोरो यस्तो यस्तो भनेर कुरा काट्ने बढिरहेको हुनाले उहाँहरू लुकेर बसिरहनु भएको छ, कस्तो ठाउँमा उपचार कसरी गर्ने, त्यो खर्च पर्छ के छ भनेर पनि मान्छे अन्यलमा हुनुहुन्छ नि, यस्तो व्यक्तिहरूलाई हजुरले के भन्न चाहनु?
धेरै चाहिँ लामो कुरा केही गर्न चाहन्न, खर्चको विषय हो भने केही छैन, तपाईँहरूकै चाहिँ घर परिवारभित्र जति नर्मल खर्च हुन्छ बिहान बेलुकी खाने कुरादेखिको जसरी भेट्छ त्यही अनुसार हो, र चाहिँ लाज र तपाईँको चाहिँ इज्जतको कुराहरू आउँछ, त्यो कुराहरू नहेर्नु। हाम्रै समाजभित्र हाम्रै देशभित्र चाहिँ कति चाहिँ बदमासहरू छ, कति ज्यानमारा छ होइन, बलात्कारी छ, चोर डाँगा छ, कति इमान्दारहरू पनि छ, सायद त्यो कुराहरू हेरेरै बस्ने हो भने त, नराम्रो व्यक्तिहरूलाई हेर्ने हो भने त हामीले पनि हाम्रो गाउँ ठाउँदेखि हाम्रो देशै छोडेर हिँड्नुपर्छ। त्यस कारणले गर्दा मात्र जति पनि लागु औषधदेखि दुर्व्यसनमा फँसेको उनीहरू अपराधी होइन, एउटा रोगी हो, एउटा बिमारी हो, उनीहरूलाई उपचार दिनको लागि इज्जत नहेर्नु होला होइन, डर नमान्नु होला होइन, लाज नमान्नु होला, उनीहरूलाई उपचारको आवश्यकता छ। मात्र तपाईँ दुई पाइला गएर जाने बुझेको ठाउँमा बुझ्दैमा जान्दैमा केही चाहिँ गाह्रो ठुलो कुरा पनि होइन, र उपचार दिने मान्छे धेरै टाढाको पनि हुँदैन, तपाईँ हाम्रै समाजको हुन्छ, र खासै यो कुरालाई सिरियसली लिएर अप्ठ्यारो मान्नपर्ने चाहिँ मैले देखाएको छैन।
दुर्व्यसनीबाट मुक्त भएर निस्केका व्यक्तिहरू अथवा युवाहरूले अवस्था के कस्तो पाइरहनु भएको छ अहिले? हजुरकै संस्थाबाट पनि धेरै दुर्व्यसनीमा फैसकेर निर्मूल भएर उहाँहरू सुध्रेर निस्किसक्नु भएको छ होला, उहाँहरूको अवस्था अहिले बाहिर गएर के गरिरहनु भएको छ, के कस्तो छ?
त्यही हो, उपचार बस्दाखेरि सबैभन्दा ठुलो कुरा मान्छेको व्यवहारै हो, मेन कुरो हामीले चाहिँ व्यवहारलाई हल्का तरिकाले चाहिँ लिन चाहिँ सिकाउँछौँ, धेरै भारी तरिकाले नै होइन। र सक्सेसको कुरा, कतिपय उपचारमा बसेको व्यक्तिहरू छ भोलि चाहिँ म यही संस्थामा बसेर समाजसेवी गर्छु भन्ने पनि पाएको पनि छ, र उपचार उनीहरूले दिएको पनि छ, र चाहिँ यही संस्थाको पनि प्रोडक्टहरू कोही चाहिँ व्यवहारको कुराले चाहिँ विदेश गएको छ, कमाएको छ, नसा रहित चाहिँ व्यवहार हेर्न सकेको छ भने हामीसँग भोलिन्टियरदेखि परामर्श दिने चाहिँ व्यक्तिहरूदेखि प्रत्येक कुराहरू छ, तर सबै यहीँ बसेको प्रोडक्टहरू छ र सक्सेस भएको तपाईँको मैले 250-300 जनालाई दिएँ होला, केही नभए नि 100 माथि नै चाहिँ अहिलेसम्म जिम्मेवारीलाई सिरियसली लिएर राम्रो ढङ्गले चलाएर चाहिँ हिँडेको चाहिँ मैले पाएको छु।
सुधार केन्द्रमा बसिसकेपछि पछि बाहिर फेरि र लागु पदार्थमा परेको अलिक कम भेटाउनु भयो, धेरै जसो व्यक्तिहरू चाहिँ सुधेर समाजको लागि केही गर्नुभएको छ?
हजुर, गरेको छ, र उपचार बस्दाखेरि एक एकचोटि हुन्छ भन्ने पनि छैन, त्यही स्कुलमा पढाए जस्तै हो, त्यही फर्स्ट सेकेन्ड थर्ड फेल हुन्छन् होइन, यहाँ पनि जादुको छडीले हान्ने होइन, व्यवहारको कुरा आफ्नो जिम्मेवारीको कुरा चाहिँ सिकाउने हो र चाहिँ फर्स्ट सेकेन्ड थर्ड फेल हुने र पास हुने व्यक्ति जुन फेल भएको व्यक्तिलाई पढ्न नआउने भन्ने छैन त्यो ग्रुपमा सामेल मात्रै नभएको उसले त्यो पढाइ व्यवहारमा मात्रै नउतारेको त्यही हो यहाँको पनि उपचार दिएर जाँदाखेरि सक्सेस हुँदैन तर सक्सेस भयो भन्दामा उसले बुझेको छैन जानेको छैन भन्ने कुराहरू हुँदैन उसले व्यवहारमा मात्रै लागु नगरेको त्यति हो होइन सक्सेस नभएकोहरू पनि धेरै नै छ तर बढी मात्रामा सक्सेसै भएकोहरू छ यति सक्सेसै भएको चाहिँ कमै मात्रामा हुन्थ्यो भने चितवनमा नि 7-8 चाहिँ सुधार केन्द्र छ नलपरासीमा चाहिँ अहिले एउटा होला अब फेरि 2 खुल्दैछ यही संस्थाको पूरकहरूले खुल्दैछ भने सायद सक्सेस भएर हो उदाहरण तपाईँको बिचमा मै नै छु यसरी बुझ्नु
जो हाम्रो सुधार केन्द्र अथवा पुनर्स्थापना केन्द्र खोल्ने व्यक्तिहरू धेरै जसो आफू लागु पदार्थ दुर्व्यसनमा फसिसकेर आफू चाहिँ मुक्त भइसकेपछि समाजको लागि अथवा अब आउने पिँढीको लागि यसमा चाहिँ यो काम राम्रो रहन्छ है भनेर स्थापना अथवा यो हाम्रो संस्था खोलेको धेरै नै संस्था पाइएको छ
हजुर त्यही हो उपचार सञ्चालक जसले गरे पनि एक्स युजरहरूले गर्छ होइन नर्मल व्यक्तिहरूले सक्दैन सायद एडिक्टहरूलाई ट्रिट गर्नको लागि यो कुरा चाहिँ मैले सबैलाई खुलेरै गरेको छु र जति पनि चाहिँ उपचार केन्द्रहरू खोल्छ सबैजनाले चाहिँ खाएर उनीहरूले भोगेर उपचार चाहिँ धाएर चाहिँ आफू सुध्रेर अनि बल्ल उपचार केन्द्र खोल्ने हो र म पनि त्यही भएको हो म नि उपचार केन्द्रमा बसेर मैले नै उपचारको विषय चाहिँ अरू अन्य चाहिँ वरपरको दाई भाइलाई लैजाँदाखेरि त्यस्तै खालको घटना भएर अनि अरूको हातमा दिनभन्दा अरूको घर परेर रोइराख्नुभन्दा म जस्तो चाहिँ दुःख पाउनुभन्दा नपाओस् भन्ने उद्देश्यले खोलेको हो जहाँसम्म लाग्छ अहिलेसम्म सक्सेसै भएको
अनि हजुरहरूले यो संस्था खोलेर त एक राम्रो काम गरिरहनु भएको छ अनि समाज टोलमा अरू चेतनामूलक कार्यक्रमहरू यस्ताहरू गरिरहनु भएको छ कि
नै मैले चाहिँ संस्था हाम्रै संस्थाबाट गरेको चाहिँ छैन तर अन्य अरू संस्थाहरूलाई चाहिँ सपोर्ट गरिदिएको छु र सपोर्ट गर्दाखेरि उनीहरूले फन्डको लोभले गरेको छ होइन तर चाहिँ सपोर्ट चाहिँ गरिदिएको थिएँ मैले चाहिँ तपाईँको चाहिँ समुदायलाई पनि योभन्दा अगाडिको पिरियडमा चाहिँ 8-9 ठाउँमा गर्न थियो त्यतिखेर नै हाम्रै संस्थाको चाहिँ मेम्बरहरू चाहिँ गएर चाहिँ सक्सेस गराइदिएको र चाहिँ नेपाल दलित सङ्घले पनि गरेको थियो एक ठाउँमा उनीहरूलाई पनि फुल्ली सपोर्ट उनीहरूले फर्मालिटी मात्र चाहिँ फन्ड मात्र लियो सबै सहयोग हामीले चाहिँ गरिदिएको र उनीहरूसँग पैसाको कुरा 1 मैले लिँदा पनि लिएन यो संस्थाले पनि लिन पनि चाहेन हामीले गर्ने सहयोग गरेको नगरपालिकाले चाहिँ यो पालि हाम्रो लागि बजेट छुट्याइदिएको छ सायद चाहिँ 1,00,000 छुट्याइदिएको छ सायद त्यो 1,00,000 पुग्दैन होला हाम्रै संस्थाबाट चाहिँ भरे 2-4 पैसा थपेर भए पनि मैले गाउँ गाउँमा चाहिँ प्रोग्राम चाहिँ अवश्य गर्छु त्यही भएर चाहिँ अब हेर्दै जाउँ
तपाईँहरू जे होस् हामीले गाउँ ठाउँ टोलमा चेतनामूलक कार्यक्रमहरू गरियो भने त्यहाँका व्यक्तिहरू त्यहाँका बासिन्दाहरूले पनि पक्कै यसमा चाहिँ फस्न हुँदो रहन्छ है भनेर हरेकलाई चेतनामूलक आवाज सुनाइदिनु भयो भने पक्कै पनि यसमा न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ यहाँको भनाइ यसमा के
मेरो भनाइ त त्यही हो अझै पनि कतिपयलाई थाहा छैन हाम्रो बानी मेरो दुर्व्यसनी रोगमै पर्छ अनि हामीले जति पनि चाहिँ मादक पदार्थ चाहिँ युज गरेको छ त्यो पनि दुर्व्यसनीमै पर्छ भनेर मैले जहाँसम्म देखेको चाहिँ जनचेतना कार्यक्रम यो हाइवेतिर बजारतिर भन्दा पनि गाउँ गाउँभित्र चाहिँ गर्न यो संस्थाको उद्देश्य पनि हो र मैले भोगेको र देखेको कुरा कतिपय ठाउँमा दुर्व्यसनी रोग भन्ने पनि थाहा छैन र कतिपय ठाउँमा एउटा अर्नी एउटा खाजाको रूपमा चाहिँ मादक पदार्थलाई चाहिँ स्वीकारेको छ त्यस कारणले त्यो ठाउँमा चाहिँ अवश्य सायद मलाई बजेट छुटाओस् नछुटाओस् सायद मैले चाहिँ जनचेतना कार्यक्रम चाहिँ यो भदौ महिनाभित्र मैले गरिभ्याउँछु
विशेष गरी हाम्रो समाजमा लागु पदार्थ प्रयोगकर्ता भयो भने अलिक घृणित दृष्टिले हेर्ने ए यो त यस्तो खाएर हिँड्ने हल्लिने भन्नेको हुन्छ नि यो विशेष गरी मान्छेको दृष्टिकोण अलिक फरक पार्नको लागि यो दुर्व्यसनीमा फैसक्यो यो रोग हो यसलाई उपचार गरेर ठिक हुन्छ भन्नको लागि समाजको लागि अथवा समाजमा बस्ने व्यक्तिहरूको लागि के कस्तो सुझाव दिनुहुन्छ
त्यो मान्छेको सोचाइमा फरक पर्ने कुरा हो त्यो मान्छेको जब सोच परिवर्तन हुन्छ बल्ल व्यवहार परिवर्तन हुने हो र मलाई जहाँसम्म लाग्छ दुर्व्यसनी रोग लागु औषधमा फस्ने व्यक्तिलाई घिन मान्न पर्ने उनीहरूलाई नराम्रो नजरले हेर्न पर्ने आवश्यकता छैन र चाहिँ जति पनि दुर्व्यसनी लागु औषध मादक पदार्थमा चाहिँ फँसेको व्यक्ति छ उनी पनि तपाईँ हामी जस्तै हो, सायद हामी पनि चाहिँ सानो अवस्थामा धेरै गल्ती गरेर आएको हो, पछि बुझ्दै गएपछि भोग्दै गएपछि जान्दै गएपछि सायद यो चिज यस्तो हो यो चिज यस्तो हो भनेर हामीले छुट्याउन सकेको, उनीहरूलाई पनि त्यही खाँचो छ र उनीहरूलाई एउटा सल्लाहकारको अनि उनीहरूलाई क्योर गर्ने व्यक्तिको उनीहरूलाई गाइड गर्ने व्यक्तिको खाँचो छ र यदि सक्नुहुन्छ भने तपाईँ हामीले चाहिँ उनीहरूलाई गाइड गर्न नसके पनि दुई चारवटा सल्लाह भए पनि दिनु, त्यही नै तपाईँ हाम्रो लागि चाहिँ ठुलो कुरा हो।
विजय एफएम सुन्ने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
विजय एफएम सुन्ने श्रोताहरूलाई चाहिँ मैले चाहिँ के भन्न चाहन्छु भने उपचारमा यदि तपाईँहरूले चाहिँ ल्याउन सक्नु हुँदैन भने तपाईँहरूले चाहिँ आफ्नै दाजुभाइ बुढा छोरा अथवा वरपरको गाउँठाउँको कुनै पनि दुर्व्यसनी लागु औषध मादक पदार्थमा फँसेको व्यक्तिहरू छ भने ल्याउनै सक्नु हुँदैन, गाह्रो हुन्छ अथवा चाहिँ इज्जतको कुराहरू हेर्न खोज्नुहुन्छ नि तपाईँहरूले आफैले केयर गर्न सक्नुहुन्छ, उहाँहरूलाई चाहिँ नुहाइदिने अनि त्यसपछि नर्मली चाहिँ ग्यास्ट्रिक सम्बन्धीको अनि दालको रसहरू गुलगुस पानीहरू अनि मसाज गरेर चाहिँ उनीहरूलाई चाहिँ त्यहीँबाट चाहिँ डिटोक्सिफिकेसन चाहिँ पार गराएर तपाईँहरूले केयर गरेर चाहिँ उपचार दिन सकिन्छ। यदि तपाईँहरूले खुलेर आउनुहुन्छ भने त्यो कुराहरू चाहिँ हजुरहरूको सेवामा हामी बसेका छौँ, खुलस्त भइकन चाहिँ तपाईँको चाहिँ यो संस्था नै एउटा घर परिवारको सदस्य हो भन्ने हिसाबले सोचेर आउनुहोस्, सायद तपाईँहरूको लागि हाम्रो नयाँ जीवनको ढोका चाहिँ खुल्ला छ र विजय एफएमले चाहिँ यतिको चाहिँ मेरो दुई चार शब्दहरू मैले चाहिँ भन्न पाएँ होइन र चाहिँ धेरै चाहिँ सहयोग पनि गर्नुभएको छ र आशा छ हामीले पनि त्यस्तो खालको चाहिँ मौका पायो भने विजय एफएमलाई सहयोग गर्छु।
हस् यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद सर।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलपरासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। हस् त आजलाई कार्यक्रम यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद र मलाई प्राविधिक कक्षाबाट साथ दिनुहुने गगनजीलाई पनि धन्यवाद भन्दै कार्यक्रम हातेमालोमा चेतनामूलक साङ्गीतिक आवाज छोड्दै म पुष्कर अधिकारी पनि बिदाउन चाहन्छु। हस् त नमस्कार।
दियो छ।